بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر. ناظرین السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں آپ کی خدمت میں لے کر حاضر ہوں. امید ہے کہ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے. کل پاکستان میں یوم آزادی منایا گیا اور آج ہندوستان میں یوم آزادی منایا جا رہا ہے. ہم دونوں ملکوں کے عوام کی خدمت میں نیک تمناؤں کا اظہار کرتے ہیں، اور ساتھ ہی آج یوم انہدام جنت البقیع ہے، تو اس مناسبت سے اہل بیت اطہار علیہ الصلاۃ والسلام کے چاہنے والوں دنیا بھر کے مسلمانوں کی خدمت میں تعزیت بھی پیش کرتے ہیں. ناظرین، ہمارے آج کے پروگرام کا موضوع ہے ہندوستان اور پاکستان کے تعلقات، جو ان دنوں سرحد اور کنٹرول لائن پر فائرنگ کے تبادلے کی وجہ سے کشیدگی کا شکار ہیں. اس موضوع پر ہم گفتگو کریں گے اپنے معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد. یا ناظرین، آپ نے ابھی تصویروں میں ملاحظہ فرمایا کہ دونوں ملکوں کے رہنماؤں نے ہاتھ ملائے اور ہاتھ ملا رہے تھے. 67 سال کے عرصے میں دونوں ملکوں کے رہنماؤں نے بارہا بارہا اور بارہا ہاتھ ملائے، لیکن ایسا لگتا ہے کہ ہاتھ تو ملتے رہتے ہیں لیکن دل نہیں ملے. اور یہی وجہ ہے کہ آج بھی دونوں ملکوں کے درمیان بد اعتمادی اور بے اعتمادی کی فضا کبھی کم تو کبھی زیادہ بہرحال برقرار ہے. ایک ایسے وقت جب آئندہ ستمبر مہینے میں نیو یارک میں دونوں ملکوں کے وزرائے اعظم کے درمیان مذاکرات، ملاقات یا بات چیت کی خبریں منظر عام پر ہو رہی تھیں یا آ رہی تھیں، عین اسی وقت کشمیر میں لائن آف کنٹرول پر ہندوستانی فوجیوں کی چوکی پر حملہ ہوا، جس میں کم از کم 5 ہندوستانی فوجی مارے گئے. ہندوستان کا کہنا ہے کہ یہ حملہ پاکستان کے فوجیوں نے کیا، جبکہ پاکستان نے اس الزام کو سختی کے ساتھ مسترد کر دیا. اور اس کے بعد کیا تھا، نہ صرف لائن آف کنٹرول کشمیر بلکہ دیگر سرحدی علاقوں پر بھی فائرنگ کے تبادلے ہوئے، اور دونوں طرف سے ایک دوسرے کے خلاف الزامات اور جوابی الزامات کا سلسلہ بھی شروع ہو گیا. اس دوران دونوں ملکوں میں یوم آزادی کی تقریبات بھی ہوئیں، اور دونوں ہی ملکوں کی طرف سے کبھی اس بات کا اعلان کیا گیا کہ ہم امن چاہتے ہیں، دوستی چاہتے ہیں، اور کبھی اس بات کا بھی کہ ہم اس طرح کی فائرنگ اور فائرنگ کے تبادلے کو برداشت نہیں کریں گے. بہرحال نواز شریف کی طرف سے پاکستان کے جو وزیر اعظم ہیں، خط لکھا گیا ہندوستان کے وزیر اعظم منموہن سنگھ صاحب کو خیر سگالی کا، اور جواب میں منموہن سنگھ نے بھی نواز شریف صاحب کو خط لکھا، اور اس میں بھی انہوں نے خیر سگالی اور دوستی کی خواہش کا اظہار کیا. لیکن کل ہندوستان کے صدر جمہوریہ نے اور آج ہندوستان کے وزیر اعظم نے ایک بار پھر پاکستان سے کہا کہ وہ دراندازی کا سلسلہ بند کرانے کی کوشش کریں ہندوستان کی سرحدوں کے اندر، جبکہ پاکستان یہ کہتا ہے کہ ہمارے طرف سے اس سلسلے میں کسی بھی طرح کی کوئی کوتاہی نہیں ہو رہی اور ہم ہندوستان میں ہونے والے کسی بھی قسم کے واقعات میں ملوث نہیں. تو بہرحال الزام اور جوابی الزام، کون سچ پر ہے اور کون، ہم یہ تو نہیں کہتے کہ سچ پر نہیں ہے، بہرحال کس کی بات صحیح ہو سکتی ہے اور کون اپنے دعوے میں سچا ہے، یہ تو دونوں ملکوں کے اعلیٰ حکام اور دونوں ملکوں کی ایجنسیاں جانتی ہیں. لیکن اس دوران جو مشکلات کا شکار ہیں وہ دونوں ملکوں کے عوام ہیں، اور دونوں ہی ملکوں کے عوام چاہتے ہیں کہ تعلقات بہتر ہوں، تعلقات فروغ پائیں، اور دونوں ممالک کے عوام ایک اچھے پڑوسی کی طرح رہیں، زندگی بسر کریں اور خطہ خوشحال ہو، ترقی کرے. اور جب رہنماؤں کی بات آتی ہے تو ان کی زبان سے بھی یہی جملے نکلتے ہیں اور اسی خواہش کا اظہار ہوتا ہے. تو یہ خواہش اور یہ آرزوئیں اور یہ تمنائیں کس طرح سے اور کیوں کر عملی جامہ پہن سکتی ہیں، یہ وہ سارے سوالات ہیں جن کا ہم جواب تلاش کرنے کی کوشش کریں گے اپنے آج کے اس پروگرام میں. مگر یہ ہمارے ساتھیوں نے یہاں پر ایک رپورٹ تیار کی ہے، پہلے اسے دیکھتے ہیں، پھر آپ کی خدمت میں اور معزز مہمانوں کی خدمت میں حاضر ہوتے ہیں.
ہندوستان کے وزیر اعظم منموہن سنگھ نے کہا ہے کہ پاکستان کے ساتھ تعلقات اس وقت تک بہتر نہیں ہو سکتے جب تک پاکستان اپنی سرزمین کو بھارت مخالف سرگرمیوں کے لیے استعمال ہونے سے نہیں روکتا. ہندوستان کے جشن آزادی کے موقع پر اپنے خطاب میں منموہن سنگھ نے مبینہ طور پر 6 اگست کو پاکستانی فوجیوں کے ہاتھوں 5 ہندوستانی فوجیوں کی ہلاکت کو بزدلانہ حرکت قرار دیا۔ ہندوستان نے الزام لگایا کہ پاکستانی فوجیوں نے کشمیر میں سرحد پار کر کے یہ حملہ کیا تھا، جس کی پاکستان نے تردید کی تھی۔ وزیر اعظم منموہن سنگھ نے جمعرات کو ٹی وی پر دکھائے جانے والے اپنے خطاب میں کہا کہ ہم اپنے پڑوسیوں کے ساتھ دوستانہ تعلقات استوار کرنے کے لیے کوششیں کرتے رہے ہیں، تاہم پاکستان کے ساتھ بہتر تعلقات کے لیے ضروری ہے کہ پاکستان اپنی سرزمین اور اس کے زیر انتظام سرزمین کو بھی بھارت مخالف سرگرمیوں کے لیے استعمال ہونے سے روکے۔ اس سے قبل ہندوستان کی پارلیمنٹ کے ایوان زیریں لوک سبھا میں 14 اگست کو پاکستان کے خلاف ایک مذمتی قرارداد منظور کی گئی، جس میں ہندوستان کی جانب سے جنگ بندی کی خلاف ورزی کے پاکستانی الزامات کی مذمت کی گئی۔ پاکستان کی پارلیمان میں بھی پیش کی گئی قرارداد میں ہندوستان پر کشمیر کی کنٹرول لائن پر بلا اشتعال حملے کا الزام عائد کیا گیا۔ پاکستان میں پیپلز پارٹی کے دور حکومت میں بھی ہندوستان کے ساتھ اچھے دوستانہ تعلقات کے لیے کوششیں ہوتی رہیں، جبکہ نواز شریف کی حکومت بننے کے وقت بھی دونوں ملکوں میں عوامی اور سیاسی سطح پر ایسا تاثر تھا کہ باہمی تعلقات کو بہتر سے بہتر بنانے کی کوششیں کی جائیں گی۔ حال ہی میں پاکستان کے وزیراعظم نواز شریف نے لائن آف کنٹرول پر ہونے والے حالیہ واقعات پر افسوس کا اظہار کرتے ہوئے کہا تھا کہ دو طرفہ فوجی روابط کے موجودہ طریقہ کار کو مزید بہتر طریقے سے استعمال کرنے کی ضرورت ہے، تاکہ غلط فہمیاں پیدا نہ ہوں اور صورتحال کشیدگی کی طرف نہ بڑھے۔ ہندوستان کے دفتر خارجہ کے ترجمان اکبر الدین نے منگل کو دہلی میں ایک پریس کانفرنس کے دوران کہا تھا کہ دونوں ممالک کے درمیان باہمی اعتماد کو فروغ دینے کے لیے لائن آف کنٹرول کا احترام کیا جانا ضروری ہے، کیونکہ ایل او سی کی بلا اشتعال خلاف ورزیوں سے باہمی رشتے متاثر ہوتے ہیں۔ ہندوستان اور پاکستان کے درمیان یوں تو چھوٹے موٹے تنازعات کی تعداد شاید انگنت ہو، لیکن تجزیہ نگار انہیں 6 بڑے تنازعات میں تقسیم کرتے ہیں۔ ان میں دونوں ممالک میں جاری دہشت گردی اور اس سے منسلک مسائل، کشمیر کا قدیم تنازع اور پانی کے مسئلے پر اختلاف، سیاچن اور سر کریک کے تنازعات، اور افغانستان میں اثر و رسوخ بڑھانے کے لیے جاری رقابت۔ ان گہرے تنازعات کے باوجود دونوں ملکوں میں سیاسی سطح پر تعلقات کو بہتر بنانے کی کوششیں کی جاتی رہی ہیں، لیکن اسی اثنا میں کوئی نہ کوئی ایسا واقعہ رونما ہو جاتا ہے جو ساری کوششوں پر پانی پھیر دیتا ہے۔ اس ضمن میں نواز شریف کا یہ بیان صورتحال کی عکاسی کرتا ہے کہ دو طرفہ فوجی روابط کے موجودہ طریقہ کار کو مزید بہتر طریقے سے استعمال کرنے کی ضرورت ہے، تاکہ غلط فہمیاں پیدا نہ ہوں۔ یاد رہے کہ پاکستان پیپلز پارٹی کی حکومت کی جانب سے بھی جب ہندوستان سے تعلقات میں بہتری کی کوشش کی گئی، تو انہی دنوں ممبئی حملے اور قندھار میں ہندوستانی قونصل خانے پر حملے کے واقعات پیش آئے، جس کا الزام پاکستان پر عائد کیا گیا، جس کے بعد صورتحال کشیدہ ہو گئی اور پیپلز پارٹی حکومت کو اپنے موقف میں تبدیلی لانی پڑی، اور پاکستان کے صدر آصف علی زرداری نے غیر ریاستی عناصر کو اس صورتحال کا ذمہ دار قرار دیا۔ موجودہ وزیر اعظم میاں نواز شریف نے بھی اپنی حکومت کے قیام کے بعد ہندوستان سے اچھے تعلقات کی خواہش کا اظہار کیا، اور ہندوستان کے وزیر اعظم منموہن سنگھ نے انہیں مبارکباد کے لیے ٹیلی فون بھی کیا، لیکن اس بار پھر سرحد پر فائرنگ کے واقعات ہوئے اور نتیجے میں صورتحال کشیدہ ہو گئی۔ اس سے یہی لگتا ہے کہ کچھ طاقتور حلقے امن و دوستی کی باہمی کوششوں کو ایک خاص حد تک پیش رفت کے بعد ہائی جیک کر لیتے ہیں۔
جی ناظرین، آپ نے ہمارے ساتھیوں کی تیار کردہ رپورٹ ملاحظہ فرمائی۔ چلتے ہیں سیدھے اسلام آباد اسٹوڈیو، جہاں پر موجود ہیں پاکستان کے سینیٹر جناب رفیق رجوانہ صاحب۔ السلام علیکم جناب۔
وعلیکم السلام محترم۔
سینیٹر صاحب، کل آپ کے ہاں یوم آزادی کی تقریبات اور جشن منایا گیا، بہرحال ہم آپ کو اور آپ کے ملک کے عوام کی خدمت میں دلی تمناؤں، نیک تمناؤں اور خواہشات کا اظہار کرتے ہیں۔ میں آپ سے یہاں پر یہ سوال کرنا چاہوں گا کہ 67واں یوم آزادی آپ اور ہندوستان دونوں منا رہے ہیں، یعنی پاکستان اور ہندوستان، 67 برس کے دوران جو ایک بے اعتمادی کی فضا ہے، وہ آخر اب تک کم کیوں نہیں ہو پائی؟
تھینک یو ویری مچ جی، آپ نے ہمارے جشن آزادی پر مبارکباد دی اور تہنیت کا پیغام دیا، بہت شکریہ۔ اللہ تعالیٰ ہمارے ملک کو سلامت رکھے اور اسی طرح بڑھتا رہے۔ بات یہ جی کہ کوئی بھی جھگڑا ہو تو اس کی کوئی نہ کوئی وجہ اور بنیاد ہوتی ہے۔ آپ نے ابھی اپنی جو رپورٹ ہمیں دکھائی ہے اور آپ کے لوگوں نے جو رپورٹ تیار کی ہے، جو تقریباً 6 ایشوز تھے جس پر آپ نے یہ باور کرایا ناظرین کو بھی اور دونوں ممالک کے لوگوں کو بھی، کہ یہ 6 تنازعات ہیں جس میں سر فہرست کشمیر کا تنازع ہے۔ तो जब तक वो बोन ऑफ कंटेंशन जो है वो ख़त्म नहीं होगी, तो बदएतमादी की फिजा जो है वो इसी तरह से चलती रहेगी, कभी कम और कभी ज़्यादा। अब कश्मीर पर एक सेटल्ड है बात, अक्वामे मुत्तहिदा की करारदादे हैं, और कल भी हमारे मोहतरम प्राइम मिनिस्टर साहब ने अपनी तकरीर में, यौम आज़ादी की तकरीब में तकरीर करते हुए कहा कि उसको यूनाइटेड नेशंस की करारदादों के मुताबिक हल किया जाए। अब रहा सवाल कि वो इशू जब से चल रहा है और जैसे ही वो जिंदा रखा हुआ है इशू को और उसका हल नहीं निकालते, और उस पर बदएतमादी की फिजा इसलिए भी बढ़ती है कि वहाँ पे कश्मीरी मुजाहिदीन और कश्मीरी लोग अपने हक़ की आवाज़ बुलंद करते हैं, तो उसको पॉलिटिकल माइलेज के लिए पाकिस्तान पर भी इल्ज़ाम धरा जाता है। तो मैं ये कहूँगा, दोनों मुल्कों की आवाम गुर्बत के मसाइल का शिकार है। हमारे बहुत से ऐसे मसाइल हैं जो इस तरह की जो कशीदा हालात है, और इतने 67 सालों से जो इस तरह से काम हो रहा है और डिफेंस पर अरबों रुपए खर्च हो रहे हैं, अगर हालात बेहतर कर दिए जाएं, अगर झगड़े ख़त्म कर दिए जाएं, जैसे आपने पानी का इशू बताया, पानी का इशू भी है, सिंध तास एग्रीमेंट भी है, डैम बनाए जा रहे हैं, चलते पानी को एक तरफ ले जाके उसको स्टोर किया जा रहा है, जबकि चलते पानी को रोकने और स्टोर करने की कोई उस मुआहदे में मेरे अंदाजे के मुताबिक जो मुझे इल्म है सब्जेक्ट करेक्शन वो इजाज़त नहीं है। तो इसी हवाले से मैं यही गुजारिश करूंगा, अभी आपने देखा ही नहीं, आजकल पाकिस्तान में बारिशों का बहुत ज़ोर है और मानसून की बारिशें आई हुई हैं, तबाही फैलाई हुई है। जब हम बारिश के पानी को बर्दाश्त नहीं कर पा सकते, तो हिंदुस्तान ने पहले सतलुज में पानी छोड़ दिया बगैर इतला के, और फिर अब एक दिन पहले या 2 दिन कबल चनाब में उन्होंने 1 लाख क्यूसेक पानी छोड़ दिया, जिससे हमारे यहाँ सैलाब की सूरत हाल और मखदूश हो गई। अब बात यह है कि पानी से बढ़कर कोई चीज़ नहीं है, ज़िंदगी है पानी, और अगर उन वसाइल पर इस तरह से काबिज होकर और हमारे पानी को हमारी तरफ आने की बजाय अपने पास स्टोर करके आहिस्ता आहिस्ता आहिस्ता, ये एक बहुत बड़ी साजिश है जो हम भी इसके लिए सोच रहे हैं और हमारे जहनों में भी है, और दुनिया भी बावर करा चुकी है कि आइंदा जो पानी का इशू है वो सबसे बड़ा इशू होगा। तो अगर खुदा न खास्ता इस तरह से ये काम चलता रहा, हमारे लहलहाते खेतों को, हमारी लहलहाती फसलों को, हमारे दरियाओं का पानी रोक कर उनको अगर बंजर करने का प्रोग्राम जैसे हिंदुस्तान ने रखा हुआ है, तो मैं ये समझता हूँ फिर एतमाद की फिज़ा कैसे बहाल हो सकती है। इसी तरह से और भी इशूज़ जो आपने फरमाए, तो बात ये है कि कितनी दफ़ा गुफ्तगुशुनीद की बात हुई, टेबल पे बैठे, और हमारे मोहतरम नवाज शरीफ साहब ने अपने पहले दौर में जनाब वाजपेयी साहब को दावत दी, पाकिस्तान आए, दोस्ती बस का सफ़र शुरू हुआ, मीनारे पाकिस्तान पर दोनों रहनुमा इकट्ठे हुए, और उसके बाद फिर वक्त बदलता गया, वक्त चलता गया। अब सूरत हाल जो हम यहाँ समझ रहे हैं कि इन इश्यूज के साथ साथ 2014 में हिंदुस्तान में है इलेक्शन, हिंदुस्तान में इलेक्शन के लिए हुकूमत वक्त की जो जो अलायंस है पार्टीज़ का, उनको सबसे ज़्यादा जो कैश करवा सकते हैं वो पाकिस्तान के खिलाफ जहर उगल के, पाकिस्तान के खिलाफ ये प्रोपेगेंडा करके, ये एक इलेक्शन कैंपेन का हिस्सा है। वो उसको सिर्फ मैं नहीं कह रहा, उसको मीडिया भी कह रहा है, उसको प्रेस भी कह रहा है। तो मैं ये समझता हूँ कि 2014 के इलेक्शन की वजह से ये मामलात बढ़ाए जा रहे हैं, LOC पर भी जो ज़्यादती हो रही है, जो बेगुनाह बंदे हमारी तरफ शहीद किए गए हैं, और उसके रिएक्शन, ज़ाहरी तौर पे रिएक्शन तो हमें होना चाहिए, मगर अल्हम्दुलिल्लाह उसका रिएक्शन ये हुआ हमारे मुल्क में कि हमारी जो मिलिट्री ऑपरेशंस, DG मिलिट्री ऑपरेशंस हैं, या जो मुतलका हुकाम हैं, उन्होंने हिंदुस्तानी अफवाज के मुतलका हुकाम से बात की और
जी
इन चीज़ों को, इन
जी
चीज़ों से
रजवाना
इंकलाब
समय
करने
फिर
के
आज
लिए
होगा आपके खिदमत
कहा,
में जी
मगर बदकिस्मती से इसको बहाना बनाकर उन्होंने इन
जी
पाकिस्तान में, इंडिया में पाकिस्तान हाई कमीशन पर हमला किया, PIA के अमले को धमकियां दी। अल्हम्दुलिल्लाह हमारे यहाँ पाकिस्तान में तब तमाम लोग महफूज हैं, हिंदुस्तानी हाई कमीशन महफूज है और महफूज रहेगा, वो हाई कमीशन हमारे यहाँ मेहमान हैं, हमारे लिए एम्बेसडर हैं,
जी
इसी तरह से उनकी तमाम
जी
जो
राजवाना साहब मैं
इंटरेस्ट
फिर हाजिर
है
होंगे आपकी खिदमत
डेफिनेटली
में
फुली
जी
सिक्योर्ड।
اس وقت چلتے ہیں آپ دہلی اسٹوڈیو جہاں پر موجود ہیں ہندوستان کے سینئر سفارتکار اور ہندوستان کے سابق نائب وزیر خارجہ یا سیکرٹری خارجہ پروفیسر مشکن دوبے صاحب. آداب عرض ہے جناب. جی دوبے صاحب، میں آپ کی خدمت میں آج ہندوستان میں یوم آزادی اور جشن آزادی منایا جا رہا ہے، مبارکباد پیش کرتا ہوں اور نیک تمناؤں اور خواہشات کا اظہار کرتا ہوں آپ کے لیے اور ہندوستان کے عوام کے لیے. آپ نے ہمارے اسلام آباد اسٹوڈیو میں موجود مہمان کی گفتگو سنی. میرا سوال ان سے یہ تھا کہ اب تک 67 سال کا عرصہ گزر جانے کے بعد دونوں ملکوں میں اعتماد کیوں نہیں بحال ہو پایا اور بے اعتمادی کی فضا کم کیوں نہیں ہو سکی؟ انہوں نے اس کا جواب دیا جو آپ نے بھی ملاحظہ فرمایا ہوگا، میں آپ سے جواب چاہوں گا.
دیکھیے، میں پٹی پٹائی باتیں کہنا نہیں چاہتا ہوں، اور میں یہ بھی نہیں کرنا چاہتا ہوں کہ ہر مدعے میں جس سے کہ پاکستان کو نیچے گرایا جا سکے، پاکستان کے اوپر الزام لگایا جا سکے، سارے مدعوں کو چن چن کے اس کا ڈسکرپشن دینا، اسے بتانا، اور یہ سوچنا کہ ان کا پکش، ان کا جو آرگومنٹ، ان کے ترک جو ہیں وہی صحیح ہیں، میں یہ کرنا نہیں چاہتا ہوں کہ اس سے کوئی فائدہ نہیں ہے. میں بھی 30-40 منٹ تک اس کے اوپر بول سکتا ہوں، اور صحیح اور غلط، ریئلسٹک اور امیجنری جو ایک دوسرے کے خلاف شکایت ہے اس کو اٹھا کر کے میں بول سکتا ہوں. میں اصلی مدعا جو ہے ہندوستان اور پاکستان کے بیچ میں جو ہے وہ ایک دوسرے کے اوپر یقین کا اب تک پیدا نہیں ہوا ہے، اور کس طرح سے وہ یقین پیدا ہو ہمیں اس کی طرف غور کرنا چاہیے. یہ نہیں کہ ایک دوسرے کے اوپر الزام لگانا چاہیے. اب تک یہ کہتا پاکستانی دوست ہمارے، جیسے کہ پچھلے جو بولے وہ بھی ہمارے دوست ہیں، جیسا انہوں نے اب تک ایسے لوگ کہتے آئے ہیں کہ کشمیر ایک کور ایشو ہے. آج انہوں نے اتنا ہی سمے لگایا پانی کے معاملے کو کور ایشو کرنے کے لیے، اور انہوں نے کہہ دیا کہ ہندوستان یہاں پانی روک رہا ہے، یہاں پانی چھوڑ رہا ہے، اور ہمارے سمے سے ایسا قانون ہے. جیسے کہ یہ سب صحیح ہو، اور اس قانون کے اوپر ایک آربیٹریشن کرنے کے لیے کوئی ویوستھا نہیں ہو، یہ آربیٹریشن جہاں ہوتا ہے وہاں یہ گیا نہیں ہو، ان ساری چیزوں کو درکنار کر کے انہوں نے الزام لگا دیا اور کہہ دیا کہ ان کے لحاظ سے ایسا ہوا ہے. تو میں نہیں سوچتا ہوں کہ اس طرح کا جو رخ ہے، اس طرح کے جو خیالات جن لوگوں کو ہیں، ان کے رہتے ہوئے ہمارے دونوں ملکوں کے تعلقات صحیح ہو سکتے ہیں. ہمیں ایک نئے سرے سے سوچنا پڑے گا، جیسا کہ ساری دنیا میں ہو رہا ہے. ساری دنیا میں دو ملکوں کے بیچ میں مسلوں کے رہنے کے باوجود بھی تعلقات بڑھ رہے ہیں، جیسے کہ کولڈ وار کے زمانے میں ایسٹ اور ویسٹ میں ہوا تھا، جیسے کہ چین اور امریکہ کے ساتھ ہوا ہے، جیسے ہندوستان اور چین کے ساتھ ہوا ہے. اگر ہم چین کے خلاف 100 شکایت کریں، صحیح غلط، امیجنری ریئل، اور چین ہمارے ساتھ 100 شکایت کرے، تو ہم کہیں آگے نہیں بڑھ سکتے. ہمیں آپس میں مل کے کام کرنا چاہیے اور اس کے اوپر بات کرنی چاہیے. اور میں سوچتا ہوں کہ ایک اور بہت بڑا مسئلہ یہ ہے کہ پاکستان میں کس طرح کی طاقتیں جوڑ پکڑ رہی ہیں، اور اس کے اوپر بھی بہت حد تک منحصر ہے کہ ہندوستان اور پاکستان کا تعلق کیسا ہوگا. اگر پاکستان میں ایکسٹریم مذہبی طاقتیں کا جوڑ بڑھ رہا ہے اور وہاں کی سرکار ان کو روکنے میں کوئی قدم نہیں اٹھا رہی ہے اور ان کے ساتھ سمجھوتا کر کے رہنا چاہتی ہے، اور ایک اور یعنی ادروائز آلٹرنیٹیولی ایک اور ان کو روکنے کی کوشش کر رہی ہے، اور دوسری اور اس کا استعمال کر رہی ہے ہندوستان کے خلاف، کشمیر میں نہیں بلکہ ہندوستان کے اور حصوں میں، جیسے کہ ممبئی میں ہوا، تو پھر ان دونوں ملکوں کے بیچ میں تعلقات کے سدھرنے کی بہت کم ہمیں امید کرنی پڑتی ہے. نواز شریف صاحب کو جاننے کا، بہت نزدیکی سے جاننے کا मेरी खुश किस्मती रही है और मैं सोचता हूं कि वो मुझे उनका अफेक्शन मेरे प्राप्त है और मैं उनसे ये कहना चाहूंगा कि वो इस बात के ऊपर गौर से सोचे कि क्या ये मुमकिन है कि वो अपने मुल्क के अंदर ये दहशत गरी को कंट्रोल में लाना चाहते हैं और दूसरे ओर उन्हीं दहशतगर गिरोहों के एक टुकड़े को हिंदुस्तान के खिलाफ लगा देना चाहते हैं कि जब तक कि इसके ऊपर पाकिस्तान का फैसला नहीं हो जाता है तब तक दोनों देशों के ताल्लुकातों में दायमी सुधार की का होना नामुमकिन है। लेकिन मैं कहूंगा कि इसके बावजूद भी हमें आपस में बातचीत बंद नहीं करना चाहिए
जी,
क्योंकि किसी भी दो मुल्कों के बीच में तफरका रहता ही है और उन तफरकों के बावजूद भी अगर हम किसी मसले का हल कर सकते हैं और उन दोनों मसलों से वहां के आवाम को फायदा पहुंच सकता है तो हमें जरूर इसकी कोशिश करनी चाहिए। मेरे लिहाज से गुफ्तगु कभी भी किसी भी हालत में बंद नहीं होना चाहिए, गुफ्तगु जारी रहनी चाहिए और इस गुफ्तगु के मुताबिक जितने मसले हो उनको हल करने की कोशिश करनी चाहिए
जी। रजवाना साहब, आपने अभी मुचकुंद दुबे साहब की जो हिंदुस्तान के साबिक सेक्रेटरी खारजा हैं और जिन्होंने हिंद पाक मुजाकरात में अपने दौर में बहरहाल शिरकत की और मुजाकराती अमल में वो अपने वफ्द की सरबराही भी करते रहे, उनकी गुफ्तगू सुनी आपने और उन्होंने कहा कि ये सिलसिला जारी रहना चाहिए और उन्होंने एक दो हवाले भी दिए जैसे चीन अमरीका और चीन हिंदुस्तान के मसाइल भी मौजूद हैं लेकिन तजारती इकतसादी और दीगर मामलों में उनके ताल्लुकात भी आगे की तरफ बढ़ें, तो ये जो एक फार्मूला है क्या ये मुनासिब नहीं है हिंदुस्तान और पाकिस्तान के दरमियान और दोनों मुल्कों के ताल्लुकात के तनाज़ुर में?
देखिए, सबसे पहले तो मैं ये अर्ज़ करूँगा माशाल्लाह बड़े सीजनड और बड़े पुराने डिप्लोमेट हैं और बड़े काबिल साहब हैं जिन्होंने ये गुफ्तगू की, सिवाय एक दो चीज़ों के जो वो फरमा रहे थे दहशतगर्दी के हवाले से और उस दहशतगर्दों के ग्रोह के हवाले से और मकबूज़ा कश्मीर के हवाले से। आपको पता है, सारी दुनिया को पता है कि पाकिस्तान खुद दहशतगर्दी का शिकार, हज़ारों लोग दहशतगर्दी का शिकार हो चुके हैं, उसमें हमारी लॉ एनफोर्सिंग एजेंसीज भी हो चुकी हैं। हम जब खुद दहशतगर्दी का शिकार है तो हमारा ये असूल है और हमारी ये बात है कि कोई भी ऐसा मुल्क नहीं है जो दूसरे मुल्क में दहशतगर्दी कराना चाहे, मगर इसके बावजूद हमारे पास भी कई ऐसी चीज़ें हैं, कई ऐसी शहादतें हैं बलूचिस्तान के हवाले से, वो अब इस वक्त वो माहौल भी नहीं है बात करने का, क्योंकि अभी प्रोफेसर साहब ने बड़ी अच्छी बातें की हैं कि बातचीत को जारी रखना चाहिए। वो आपको पता है कि इससे पहले भी CBM कॉन्फिडेंस बिल्डिंग मैयर्स जो थी चली थी, अनफॉर्चुनेटली फॉर ट्रस्ट डेफिसिट हो गया, एतमाद का फुकदान हो गया। मैं इनसे पूरी तरह एग्री करता हूँ कि गुफ्तगू शुनीद चलनी चाहिए और डायलॉग का रास्ता बंद नहीं होना चाहिए। यह भी उनकी बात अपनी जगह पर बजा है, दुनिया के जिन ममालिक की मिसाल दी है और ख़ास तौर पर चाइना और हिंदुस्तान के इख्तलाफात और सरहदी तनाज़ात के बावजूद भी आपस में वो डायलॉग कर रहे हैं, कोई गालिबन ट्रेड भी कर रहे हैं, दुनिया के दूसरे ममालिक भी इस तरह हैं, वो बात तो अच्छी है और बल्कि बैठने से मसाइल के करीब मसाइल का हल भी निकाला जा सकता है, उनसे पेश रफ्त भी हो सकती है। इस पर तो दो राय है ही नहीं। हमारे वज़ीर आज़म साहब ने कल कौम को खिताब में यही कहा और हिंदुस्तान को यही पैगाम भी दिया और उन्होंने जनाब मनमोहन सिंह साहब को ख़त भी लिखा, यौम आज़ादी की मुबारक भी दी और मैं भी अपनी तरफ से जनाब प्रोफेसर साहब को उनके मुल्क की यौम आज़ादी पर मुबारक देता हूँ। दोनों मुल्क आज़ाद हैं, क्या खुशी की बात हो कि जो जश्न इस वक्त हम लोग अपने अपने मुल्क की आज़ादी का मना रहे हैं, हम दोनों मुल्कों के ताल्लुकात ऐसे हो जाएं कि हम एक दूसरे के साथ मिलकर इस खित्ते में अमन की बहाली के लिए काम करें, क्योंकि ये खित्ता जिन खतरात में घिरा हुआ है और जैसे आप पहले तबसरे में ये कह रहे थे कि अफ़गानिस्तान में असर व रसूख, अफ़गानिस्तान में नेटो फोर्सेस की विदड्रॉल के बाद अफ़गानिस्तान का असर व रसूख का एक इशू है, मगर बात यह है कि अफ़गानिस्तान जो है एक स्टेबल अफ़गानिस्तान हिंदुस्तान के लिए भी मुफीद है और स्टेबल अफ़गानिस्तान पाकिस्तान के लिए भी मुफीद है। अगर वहाँ स्टेबिलिटी नहीं होगी, نیٹو فورسز کے جانے کے بعد اگر وہاں دونوں ممالک اس کام میں لگے رہے اور خاص طور پہ جیسے آپ نے کہا کہ افغانستان میں اثر و رسوخ بڑھانا ہے تو پھر وہ انٹرسٹ جو ہے اپنی اپنی مختلف ال موٹیویٹڈ بھی ہو سکتی ہے یا مختلف وجوہات بھی ہو سکتی ہیں. بہرحال اب ان دی لارجر انٹرسٹ آف بوتھ دی نیشنز ان دی لارجر انٹرسٹ آف دس ریجن جیو پولیٹیکل سچویشن ہے اور خاص طور پہ جو حالات کا شکار ہیں ہندوستان بھی جن حالات کا شکار ہے معاشی مسائل ہیں عوام غربت کا شکار ہے تو ہمیں یہ بالکل اس پر توجہ دینی چاہیے اور ہماری تو آفر سٹینڈ بھی کر رہی ہے اور کل اس کی رینیول بھی ہو گئی. جناب میاں محمد نواز شریف صاحب نے یہ دعوت بھی دی اور کہا بھی صحیح اور امید ہے جب ستمبر میں دونوں ملکوں کے رہنماؤں کی ملاقات ہوگی تو میری یہ دعا ہے اس سے کوئی بہتری کی توقع بھی ہو
جی.
کوئی بات آگے بڑھ سکے.
بہت شکریہ. اس وقت ٹیلی فون لائن پر موجود ہیں سری نگر سے پی ڈی پی کے جنرل سیکرٹری اور ہندوستان کے زیر انتظام ریاست جموں کشمیر کی اسمبلی سے رکن جناب نظام الدین بٹ صاحب. السلام علیکم جناب.
وعلیکم.
جی نظام الدین بٹ صاحب, گفتگو ہو رہی ہے ہندوستان پاکستان تعلقات کے تناظر میں, اور ظاہر ہے کہ جب ہندوستان پاکستان تعلقات کی بات آتی ہے تو اس میں کشمیر کا مسئلہ ضرور اٹھتا ہے. ایک ایسے وقت جب یہ سلسلہ شروع ہوا تھا کہ ستمبر میں نیو یارک میں جنرل اسمبلی کے سالانہ اجلاس کے موقع پر دونوں ملکوں کے وزراء اعظم ملاقات کریں گے, تو اچانک لائن آف ایل او سی پر ہندوستانی فوجی چوکیوں پر یا چوکی پر حملہ ہوا جس میں 5 ہندوستانی فوجی مارے گئے. بہت سے حلقے یہ بھی کہہ رہے ہیں کہ نواز شریف صاحب کی حکومت بننے کے بعد تعلقات معمول پر آنے کی امید ہو چلی تھی اور یہ جو حملہ ہوا ہے یہ ایک چھوٹا یا منی کرگل ہے, تو کیا ہندوستان کے زیر انتظام کشمیر کے عوام بھی وہاں کے حلقے بھی سیاسی جماعتیں بھی اسی بات کو سمجھتی ہیں اور یہی ان کا بھی خیال و تاثر ہے؟
دیکھیے, جو
ہند
پاک تعلقات ہیں مدھیہ کشمیر کی جو '47 سے ہی ان تعلقات میں اتار چڑھاؤ آتا ہے, دوست کی بھی رہی اور دشمنی بھی رہی اور یہ سلسلہ بدستور جاری ہے. جب بھی کبھی کشمیر کے اندر کچھ ہوتا ہے یا بارڈر پہ کچھ ہوتا ہے تو اس کے اثرات ضرور پڑتے ہیں ان دونوں ممالک کے تعلقات پہ, اور اگر ناخوشگوار واقعہ کوئی ہوا ہو جیسے پونچھ کا واقعہ ہوا جس میں 5 ہندوستان کے فوجی مارے گئے تو ضروری بات تھی کہ اس کا اثر تعلقات پہ پڑے گا ہی پڑے گا, اور اس کے بعد کشتواڑ کا معاملہ ہوا تو اس کو بھی اسی کے ساتھ جوڑ دیا گیا. اس کے پہلے بھی کئی طرح کے واقعات ہوئے انفلٹریشن کے. ایک تو جو تعلقات خراب ہیں وہ مسئلے کشمیر کی وجہ سے ہیں, دونوں کنٹینٹ کرتے آئے ہیں اس مسئلے کو, کشمیر پہ اپنا ہاتھ جتلاتے آئے ہیں, اور کشمیر میں جو مزاحمت کی تحریک کبھی چلی تو ہندوستان مخالف تحریک جو کبھی چلی تو پاکستان نے کشمیریوں کا ساتھ دینے کی بات کی تو اس سے بھی تعلقات متاثر رہے, یا جو دیگر معاملات ہیں ہندوستان اور پاکستان کے سیاچن کا ہو یا دوسرے جڑے ہوئے معاملات ہوں تو اس پہ بھی دونوں ممالک کے تعلقات ہمیشہ متاثر ہوتے آئے ہیں. بدقسمتی یہ ہے کہ مسئلہ کشمیر ہی سب سے بڑا مسئلہ جو دونوں ممالک کی نفسیات سے جڑا ہوا ہے, اور اس کے لیے دونوں ممالک کبھی کمپرومائز کرنے کے لیے تیار نہیں ہے. کوئی ایسا راستہ نکل نہیں رہا ہے کہ دونوں ممالک مل بیٹھ کے کشمیریوں کی مرضی کا خیال رکھتے ہوئے اس کا حل نکالے. واجپائی جی نے ایک انیشیٹو لیا, مشرف صاحب نے وہاں سے کئی بار انیشیٹو لیا, یا آج جب نواز شریف صاحب آئے تھے اور منموہن سنگھ صاحب کی نیت بھی یہ لگتی تھی کہ دونوں ممالک تعلقات کو بہتر بنا کے اس پورے خطے میں امن کے قیام کے لیے کوششیں کریں گے اور جو دونوں ممالک کے لوگ ہیں وہ اس کا استفادہ لیں گے. لیکن جو پھر بگاڑ آ گیا, کئی اور عوامل اس میں آئے, ٹیررزم کا معاملہ ہے جیسے کہ آج پرائم منسٹر نے کہا ہی یوم آزادی کے کہ پاکستان ٹیررزم کو وہاں ہندوستان مخالف جہاد نہ دے دے اور اپنی سرزمین سے ہندوستان مخالف کوئی چیز نہ کرے, تو اس طرح کی باتیں ادھر سے بھی ہوئی ہیں ادھر سے بھی ہوئی ہیں. دو ریزولوشن ہوئے اسمبلی نے پاس کیا, پاکستان کی اسمبلی نے اور یہاں بھارت کی پارلیمنٹ نے پاس کیا, تو دونوں مخاصمت کی باتیں ہیں اور لگتا ہے کہ ایک بار پھر حالات ناخوشگوار ہیں और कश्मीर का जहाँ कश्मीरी लोगों का जहाँ तक ताल्लुक है, हम तो मुसीबत ज्यादा लोग हैं। हम इनके ताल्लुकात जब खराब होते हैं तो उसका असर बराह रास्त हम पर पड़ता है, हम मुसीबतों में मुब्तला हो जाते हैं। अगर जंग होती है तो सबसे ज्यादा नुकसान हमारा होता है। ताल्लुकात खराब हूँ तो जज्बाती लिहाज से भी, मेल जोल के लिहाज से भी, या सियासी और डिप्लोमेटिक लेवल से भी, कि इसका सारा खमियाजा जो है वो जम्मू कश्मीर के आवाम को भुगतना पड़ता है। बॉर्डर पे कोई चीज हो तो हिजरत करना पड़े, इमलाक का नुकसान हो, जिंदगी जाया हो, तो हम खसारे में रहते हैं। आज हम फिर एक बार उम्मीदोबीन की कैफियत से मैं मुब्तला है। हमारी दुआ है कि ताल्लुकात इनके खराब ना हो और ये मसाइल अपने जो है वो हम करें बातचीत के जरिए।
जी बहुत शुक्रिया आपका निजामुद्दीन साहब।
के साथ उम्मीद जुड़ी थी जी, वो उम्मीद खत्म ना हो।
जी मैं फिर आ जाऊंगा, आप टेलीफोन लाइन पर मौजूद रहिएगा। चलते हैं दिल्ली स्टूडियो। दुबे साहब, मैं आपसे पूछना चाहूंगा कि आज यौम आज़ादी की तकरीबात से खिताब करते हुए वज़ीर आज़म मनमोहन सिंह साहब ने कहा कि जब तक, उनके अपने अल्फाज हैं, कि पाकिस्तान हिंदुस्तान के अंदर दरअंदाजी के सिलसिले को नहीं रोकता और दहशतगर्दी पर काबू पाने की कोशिश नहीं करता, उस वक्त तक मुज़ाकरात नहीं होंगे। तो ये जो मुज़ाकरात नहीं होंगे कि उन्होंने बात की है, क्या ये सितंबर में होने वाले न्यूयॉर्क में मुलाकात को भी शामिल है, यानी वो मुलाकात भी नहीं होगी, या जो जामे मुज़ाकरात हो रहे थे इससे पहले कंपोजिट डायलॉग, इसकी बात है?
देखिए, मैंने खुद कहा कि जब तक कि दहशतगरी के बारे में पाकिस्तान की दोहरी पॉलिसी है कि एक और अपने मुल्क में उसके ऊपर काबू पाने की कोशिश करें और दूसरी ओर उसके कुछ फिरकों को, कुछ गुरोहों को हिंदुस्तान के खिलाफ इस्तेमाल करें, तब तक एक लंबे दौर के ऊपर हिंदुस्तान और पाकिस्तान के ताल्लुकातों को सुधारने में मुझे उम्मीद नहीं लगती है। लेकिन मैंने कहा कि इसके बावजूद भी हमें जो जो मसले सुलझ सकते हल हो सकते हैं उनको हल करने की चेष्टा करनी चाहिए। हमारे प्रधानमंत्री ने आज जो कहा लाल किले के बयान में, मैंने उसको देखा नहीं, लेकिन अगर उन्होंने ये कहा कि जब तक कि ये दहशतगिरी की दोहरी नीति को बंद नहीं किया जाए, जब तक मुजाकरात नहीं हो सकते हैं, मैं प्रधानमंत्री से सहमत नहीं हूँ। हो सकता है कि प्रधानमंत्री के ऊपर अभी दबाव है, यहाँ के आवाम के जो मत हैं, उनके जो ओपिनियन है, उसका दबाव है। अभी आपके स्क्रीन पर हमने देखा किस तरह जो 5 हमारे फौज के जवान मारे गए, उनकी बीबियाँ, उनके बच्चे किस तरह से रो रहे थे, इसका एक माहौल देश में फैला हुआ है, इसके चलते बहुत हंगामा हुआ है हमारे पार्लियामेंट में, जो को वो भी आपके स्क्रीन में दिखाया गया। और कोई भी राजनेता पॉलिटिशियन इन चीजों को अपने मद्देनजर रखेगा, लेकिन मैं सोचता हूं कि जो सही राजनेता होता है, जो पॉलिटिशियन नहीं बल्कि स्टेट्समैन होता है, उसको दूर की बात सोचनी चाहिए। और जैसा कि मैंने कहा, मैं इस बात पर मुकम्मल हूं कि ये बातचीत बंद नहीं होनी चाहिए, किसी भी हालत में बातचीत बंद नहीं होनी चाहिए। मैं इसके 3-4 वजह बोलना चाहता हूं अपने मुल्क के लोगों के को भी समझाने के लिए। और पहली बात तो यह है कि पाकिस्तान बातचीत जारी रहने से पाकिस्तान के वो जो एलिमेंट्स हैं जो कि एक जदीद पाकिस्तान को बनाना चाहते हैं, जो कि पाकिस्तान में एक सही रूप में डेमोक्रेटिक गवर्नेंस लाना चाहते हैं, जो कि वहां के जो एक्सट्रीम मजहबी जो ताकतें हैं उनसे उनको काबू में लाना चाहते हैं, अगर हमने वार्तालाप जारी रखा और उसमें पिशरफ्ती रखी तो इन ताकतों को बल मिलेगा और भी बल मिलेगा। और हमारे पॉलिसी का एक बहुत बड़ा ये हिस्सा होना चाहिए कि हम इन ताकतों को पनपने दें, उनको मजबूत होने दें। पहली बात तो ये है। मैं अभी जो 3 बड़े बड़े जो एक्टर हैं पाकिस्तान की तरफ से हिंदुस्तान के ताल्लुकातों को बढ़ाने में, उन तीनों के साथ मेरा बहुत ही नजदीकी तालुकात रहा है, जैसे कि मैं कह चुका हूं वो सरियार खान है, वो तारिक अजीज साहब हैं और प्रधानमंत्री नवाज शरीफ साहब हैं। सरियार खान के साथ हमारे साथ राउंड बात हुई और मैं सोचता हूं कि ये तीनों लोग दूर की दृष्टि से देखते हैं, इनके लॉन्गर टर्म विजन है, ये पाकिस्तान और हिंदुस्तान के बीच में जैसे ताल्लुकात हो उनका सही ख्याल इनके दिमाग में है और ये सही रास्ते में जाना चाहते हैं और मैं सोचता हूं कि इनको हर तरह से मदद, उनको हर तरह से सपोर्ट हमें देनी चाहिए हिंदुस्तान को। दूसरी बात यह है कि जैसा कि मैं कह चुका हूं कि एक भी मसला अगर हम दोनों के बीच, देश के बीच में सुलझ चुका तो उससे हमारे आवाम को बहुत बड़ा फायदा हो सकता है। मिसाल के तौर पर जैसे लीजिए कॉमर्स का मसला, अगर हिंदुस्तान और पाकिस्तान के बीच में MFN ही नहीं उसके बढ़ के फ्री ट्रेड हो जाए तो मेरा यह अंदाजा है और मैं इसके बारे में बहुत बार लिख चुका हूं कि हमारा जो अभी जो हमारा व्यापार जो ट्रेड $2.5 बिलियन है वो 5-6 साल के अंदर $20 से $25 बिलियन हो सकता है और वो एक स्टैटिक केवल ट्रेड के बारे में है। ट्रेड बढ़ने से इन्वेस्टमेंट होता है, उसमें और तरह के सहयोग होते हैं तो उसकी कोई सीमा नहीं है दोनों मुल्कों को की पिछड़ी का रास्ता खोलने के लिए। तीसरी बात मैं ये कहना चाहूंगा कि अगर हम बात न करें तो फिर क्या करें? क्या हम गलतफहमी को बढ़ने दें? क्या हम एक दूसरे के ऊपर शक और सुबह होने दें? इसके चलते जो गलत कदम उठाए जा सकते हैं क्या हमको उसका एहसास है? और अगर कई गलत कदम उठाए जाए तो वो बढ़ते बढ़ते दोनों मुल्कों के बीच में जंग के रूप में बदल सकती है, क्या हम इसके नतीजों को जानते हैं? तो मैं अपने मुल्क वालों को जो वार्तालाप बातचीत के खिलाफ हैं और प्रधानमंत्री ने भी जो कहा है, मैं प्रधानमंत्री जी से भी अपील करूंगा कि इन आर्गूमेंट्स को ध्यान में रख करके बातचीत को कभी बंद न रखें।
बहुत शुक्रिया आपका जनाब राजवाना साहब, आपने मुचकुंद दुबे साहब की गुफ्तगू मुलाहिज़ा फरमाई। हिंदुस्तान में और ख़ुद पाकिस्तान में बहुत से हलकों का ये ख्याल है कि जब भी दोनों मुल्कों के दरमियान मुज़ाकरात की बात होती है या ये लोग दोनों ममालिक किसी मुफाहमती अमल के करीब पहुँचते हैं तो कोई न कोई ऐसा हादसा हो जाता है कि जिससे फिर दूर हो जाते हैं। आप देखें कि जब लाहौर डिक्लेरेशन हुआ तो उसके फ़ौरन बाद करगिल का वाक़या पेश आई, ये मिसाल में लोग बयान करते हैं, या मसलन और कोई बात आगे बढ़ी तो बम्बई का वाक़या पेश आया, या और कोई बात बढ़ी तो हिंदुस्तान में पार्लियामेंट का जो धमाका का वाक़या वो पेश आया। तो मुचकुंद दुबे साहब का यही कहना है कि इस तरह के जो अनासिर हैं जो मुज़ाकरात को नाकाम बनाने की कोशिश करते हैं, जो मुफाहमती अमल को सबोताज करने की कोशिश करते हैं, उनके हौसलों को पस्त करने के लिए हमें मुज़ाकराती अमल जारी रखना चाहिए। सरताज अजीज साहब का कहना है कि मौजूदा हालात में मुज़ाकरात से कोई ज़्यादा तवक्को नहीं रखी जा सकती, तो क्या ये उनकी अपनी ज़ाती राय है या हुकूमती सतह पर एक बयान समझा जाए इसे?
देखें जी, ये आखिर से बात शुरू कर लेते हैं सरताज अजीज साहब के बयान के हवाले से। अब उन्होंने किस कॉन्टेक्स्ट में कही है, उनके बयान की एक लाइन को जो है ना हाईलाइट किया जा रहा है कि मुज़ाकरात, क्योंकि वहाँ पे जो गुफ्तगुशुनीद होनी है, मनमोहन साहब से मुलाकात होनी है, वो जो है हो सकता है कि मुख्तसर जो मुलाकात हो, और असल जो मुलाकात है वो तो यही है कि दोनों ममालिक के जो सरबराहान हैं वो एक दूसरे मुल्क का दौरा करें, पूरी टीम साथ हो और उस पर गुफ्तगुशुनीद करें जो जो मसाइल हैं। सबसे पहले मैं ये कहूँगा, अभी हमारे ये फॉरेन साहब का डिप्लोमेट साहब काबिल एहतराम हैं जो फरमा रहे थे, फिर वही दहशतगर्दी की बात कर रहे थे। मैं फिर थोड़ा सा रिपीट करूंगा, टाइम की वेस्टेज है, कि हम खुद दहशतगर्दी का शिकार हैं, हम दूसरे मुल्क में, हमारा दहशतगर्दी से कोई ताल्लुक नहीं है। जो हिंदुस्तान के फौजी मारे गए, जिनकी जो है ना अहले खाना को अभी टीवी पे दिखाया जा रहा था, वो जो रो रहे थे वो अपनी जगह पे जस्टिफाइड है, उनके सरों के ताज चले गए, मगर हमारी हुकूमत ने, हमारी फौज ने बिल्कुल ये वाजे तौर पे कह दिया है कि इस सारे वाक्य में पाकिस्तान और पाकिस्तान की अफवाज जो है मुलव्वस नहीं है। इसी तरह से ही जो लाइन ऑफ कंट्रोल पर हिंदुस्तान की फौज की फायरिंग से जो हमारे बंदे शहीद हुए उनके घर भी वो नूह कना है, वो भी लोग रो रहे हैं, वहाँ भी बच्चे यतीम हो गए, माओ के बेटे चले गए और बीवियों के हस्बेंड्स चले गए। अब बात यह है इसी तरह से हमारे बलूचिस्तान में जिस तरह से हो रहा है, बात यह है कि इस सारे मसले में हिंदुस्तान अपने आप को बेशक बरीओ जिम्मा कहता रहे कि हम बरीओ जिम्मा हैं, मशरकी पाकिस्तान का किस्सा अभी भी हमारे दिलों में महफूज है, सकूत ढाका का उसका सारा बैकग्राउंड सामने है, मजीद तफसील में जाने की ज़रूरत नहीं है। उसमें क्या रोल अदा किया गया, पाकिस्तान को दो टुकड़े करने में क्या रोल अदा किया, बहरहाल हमें माजी को सामने रख के भूलने की बजाय माजी के तलख तजर्बात को सामने रख के दोनों ममालिक की आवाम पर रैम खाते हुए, दोनों ममालिक के मसाइल का जायज़ा लेते हुए गुफ्त व शुनीद रहनी चाहिए। और अभी फरमा रहे थे मेरे दोस्त बुजुर्ग के जी के MFN वाली बात है, बात यह जहाँ भी लोगों के जज्बात जो है हिंदुस्तान के बारे में ठंडे करने की ज़रूरत है, क्योंकि हमारे लोग समझ रहे हैं कि हिंदुस्तान का जो रवैया है वो पाकिस्तान के बाद मसाइल के लिए वो ठीक नहीं है। इसमें कॉन्फिडेंस बिल्डिंग मैयर्स ज़रूर होनी चाहिए। और फिर ये बड़ी ज़रूरी बात है कि जो जहाँ इन्वॉल्व है किसी जगह पे किसी तरीके से कोई काम खराब करने में, उनका नोटिस लेना चाहिए और फिर इनको कंट्रोल करना चाहिए। बाकी रही दहशतगर्दी की बात कि हम कंट्रोल नहीं कर रहे, हम दहशतगर्दी का शिकार हैं, हम अपना पूरा जोर लगा रहे हैं, अभी हमारी टेररिज्म के बारे में अभी नेशनल पॉलिसी आनी है, उससे पहले हमने तमाम पॉलिटिकल पार्टीज की कॉन्फ्रेंस करनी है, हमारे इंटीरियर मिनिस्टर ने उसके सेलियंट फीचर्स बताए हैं, तो दहशतगर्दी तो दुनिया के किसी कोने में हो वो टॉलरेबल नहीं है। अभी कश्मीर से वो भट्ट साहब जो फरमा रहे थे कि मुसीबत हम पर पड़ी हुई है और कश्मीर में ये मसाइल पैदा होते हैं, तो क्या सारे मकबूजा कश्मीर के मसाइल जो हैं, जो जो हालात हैं वहाँ पे, जो कुछ हो रहा है वो पाकिस्तान को मूर्त इल्ज़ाम नहीं ठहराया जाता। एलिगेशन दर एलिगेशन, इल्ज़ाम दर इल्ज़ाम, उनको छोड़ के मामलात को बेहतर करना चाहिए और एलिगेशन के अलावा जो वाकयात हो रहे हैं उनसे इज्तनाब करके और माहौल को ठंडा करके और डायलॉग के दरवाजे खुले रख के टेबल पे बैठ के ये बातें करें। ट्रेड भी हो सकती है, सब कुछ हो सकता है, मगर जब कॉन्फिडेंस बिल्डिंग मैयर्स होंगे, एतमाद की फिजा बहाल होगी, तो फिर ट्रेड भी होगी और किसी तरफ से रिएक्शन भी नहीं होगा। हमने अपनी कौम के जज्बात को भी देखना है, बिल्कुल हम भी चाहते हैं कि हिंदुस्तान से तिजारत हो, हम भी चाहते हैं कि हिंदुस्तान के लोग इधर आएँ और हम उधर जाएँ, और जैसे दोस्ती बस का सफ़र था, कुछ लोगों ने अमन की आशा के नाम से जो एक तंजीम बनाई हुई है, मगर बात यह है जब तक ये कांटे चुने नहीं जाएंगे, मजीद कांटों को फैलाया नहीं जाएगा, रास्ते पुरखतर रास्ते और पुरखार रास्ते साफ नहीं किए जाएंगे, उस वक्त तक ये कॉन्फिडेंस बिल्डिंग मैयर्स के जो
बहुत शुक्रिया आपका, बहुत शुक्रिया। और रजाना साहब,
दोनों मुल्कों के मामलात जो हैं वो मामूल पर नहीं आएंगे। रियलाइज तो दोनों मुल्कों ने कर लिया, रियलाइज दोनों मुल्कों की आवाम ने कर लिया कि ये इसके बगैर हमारे पास कोई चारा नहीं है। ह्यूमैनिटी का भी ये तकाजा है कि लोगों की बेहतरी के लिए काम किया जाए, तालीम सेहत के लिए।
राजाना साहब बहुत शुक्रिया, वक्त हमारा खत्म हुआ चाहता है,
वो बंदों की
जी बहुत माजरत चाहते हैं। नाज़रीन, आपने हमारे मौजूद मेहमानों की गुफ्तगू मुलाहजा फरमाई और जो नतीजा निकला वो ये कि जो रास्ते के कांटे हैं उन्हें चुना जाए, मुज़ाकरात को जारी रखा जाए, बेएतमादी की जो दीवार है उनको गिराया जाए। पाकिस्तान के तरफ से भी हुकाम और मौजूदा वज़ीर आज़म नवाज शरीफ साहब ने यही कहा कि हम अपने पड़ोसियों से, ख़ासतौर पर हिंदुस्तान से, ताल्लुकात को बेहतर और खुशगवार और दोस्ताना बनाना चाहते हैं। हिंदुस्तान के वज़ीर आज़म मनमोहन सिंह साहब भी बार बार कह चुके हैं कि सब कुछ हो सकता है लेकिन पड़ोसी नहीं बदले जा सकते, लिहाजा हमें ताल्लुकात को बेहतर बनाना ही होंगे। जब ये बात तय है कि दोनों मुल्कों के आवाम, दोनों मुल्कों के हुक्काम इस अज़्म का इजहार करते रहते हैं और कर चुके हैं और कर रहे हैं कि हमें अपने ताल्लुकात को बेहतर बनाना है, तो इस ताल्लुकात को बेहतर बनाने की राह में जो रुकावटें हैं उन्हें भी उन्हें संजीदगी के साथ दूर करना होंगे। और जैसा कि हमारे मेहमानों ने कहा कि मुज़ाकराती अमल को जारी रखना होगा। जब दीवारें बल्लन गिर सकती है, दोनों मुल्कों के हुक्काम और आवाम ये कहते हैं, जब वो गिर सकती है तो बेएतमादी की दीवार भी गिर सकती है। अगले प्रांत के लिए इजाजत दीजिए, खुदा हाफिज़।